میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا۔
الحمد للہ رب العالمین، والصلاة والسلام علی خاتم النبیین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و صحابک یا حبیب اللہ۔ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و صحابک یا نور اللہ۔ اللہ پاک کے پیارے اور سب سے آخری نبی مکی مدنی محمد عربی صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے، اے لوگوں، بے شک روز قیامت اس کی دہشتوں یعنی گھبراہٹوں اور حساب کتاب سے جلد نجات پانے والا وہ شخص ہوگا جس نے مجھ پر دنیا میں بکثرت درود پاک پڑھے ہوں گے۔ صلوا علی الحبیب صلی اللہ علی محمد وعلی آلہ وصحبہ وبارک وسلم۔ صلاۃ وسلام علیک یا سیدی یا سیدی، یا مکی، یا مدنی، یا عربی، یا قرشی، یا ہاشمی، یا مطلبی، یا رسول اللہ۔ قرآن پاک کی ایک آیت مبارکہ تلاوت کرتا ہوں۔ امن ہوا قانت آناء اللیل ساجدا وقائما یحذر الآخرة ویرجو رحمۃ ربہ۔ کیا وہ شخص جو سجدے اور قیام کی حالت میں رات کے اوقات فرما برداری میں گزارتا ہے، آخرت سے ڈرتا ہے اور اپنے رب کی رحمت کی امید لگا رکھتا ہے، تو ایک قول کے مطابق یہ آیت کریمہ مسلمانوں کے تیسرے خلیفہ امیر المومنین سیدنا عثمان غنی رضی اللہ عنہ کی شان میں نازل ہوئی، اور مسلمانوں کے تیسرے خلیفہ عثمان غنی رضی اللہ عنہ یہ صحابی رسول ہیں، اور سرکار مدینہ صلی اللہ علیہ وآلہ وسلم کی پھوپھی جان ام حکیم رضی اللہ عنہا کے نواسے ہیں، اور یہ اوائل میں یعنی بالکل شروع میں ہی آپ نے اسلام قبول کیا تھا، چوتھا یا پانچواں نمبر مسلمان جب ہوئے تھے تو آپ کا چوتھا یا پانچواں نمبر ہے، اور یہ ان 10 خوش نصیب صحابہ کرام جنہیں اشرہ مبشرہ کہا جاتا ہے، وہ صحابہ جن کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے دنیا میں جنت کی بشارت عطا فرمائی، یہ ان 10 صحابہ کرام علی مردوان میں بھی شامل ہیں، اور سرکار اعظم رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے اپنی محبت کا اس طرح بھی اظہار فرمایا عثمان غنی رضی اللہ عنہ سے کہ ایک ایک کر کے اپنی دو شہزادیاں عثمان غنی رضی اللہ عنہ کے نکاح میں دیں، تو اس سبب سے آپ کو ذوالنورین بھی کہا جاتا ہے، اور نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی محبت کا اظہار کچھ اس روایت میں بھی ہوتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں کہ اللہ پاک نے مجھے وحی فرمائی کہ اپنی دو بیٹیوں کا نکاح عثمان سے کروں، اور ایک حدیث میں فرمایا کہ اگر میری 100 بیٹیاں ہوتی ان میں سے ایک کی وفات ہوتی میں دوسری عثمان کے نکاح میں دیتا، اس کا انتقال ہوتا تو تیسری نکاح میں دیتا، یہاں تک کہ میں اپنی 100 کی 100 شہزادیاں एक एक करके उस्मान के निकाह में दे देगा। और मौलाए कायनात अली अल मुर्तजा शेर खुदा रदी अल्लाहु अन्हु से सैयदना उस्मान गनी रदी अल्लाहु अन्हु के मुतालिक सवाल हुआ तो फरमाया कि उस्मान वो हैं कि इन्हें फरिश्ते जुन्नूरैन कहते हैं, दो नूर वाला। रबी पाक सल्लल्लाहु अलैहि वसल्लम के दामाद हैं और प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने इन्हें जन्नत की जमानत दी। तो ये जो मतलब फजाइल हैं, ये जो क्वालिटीज हैं, ये हमें चाहिए कि हम दोहराते रहें, अपने बच्चों को भी याद कराएं। और अल्लाह का करम है, दावत इस्लामी का एक प्यारा माहौल हमें मिला है और शेख तरीकत अमीर अल सुन्नत अल्लाह पाक की इन पे करोड़ा रहमतें नाजिल हो कि ये उलमा के बयान करदा फजाइल अहादीस और कुरान पाक में जो फजाइल हैं उसको इस खूबसूरत अंदाज में हमें बयान कर दें कि बच्चा बच्चा फिर नारे लगाता नजर आता है, है साहब ये नबी हजरत उस्मान गनी, है साहब ये नबी हजरत उस्मान गनी, बिल यकीन है जन्नती हजरत उस्मान गनी, खाइफ रब्बे गनी हजरत उस्मान गनी, आशिक मदनी नबी हजरत उस्मान गनी, है शहीद बावफा हजरत उस्मान गनी, पै करे सबरो रिजा हजरत उस्मान गनी, आपसे राजी खुदा हजरत उस्मान गनी, और राजी मुस्तफा हजरत उस्मान गनी, पै करे सिद्को वफा हजरत उस्मान गनी, साहिब जूदो सखा हजरत उस्मान गनी, तुम खलीफा तीसरे हजरत उस्मान गनी, अपने रब के फजल से हजरत उस्मान गनी, आपकी शान हया हजरत उस्मान गनी, मरहबा सद मरहबा हजरत उस्मान गनी, मरहबा सद मरहबा हजरत उस्मान गनी, हो अता खौफे खुदा हजरत उस्मान गनी, दे दो इश्क मुस्तफा हजरत उस्मान गनी, कीजिए मीठी नजर हजरत उस्मान गनी, बेनवा तार पर हजरत उस्मान। तो ये हमारे आका मौला उस्मान गनी रदी अल्लाहु अन्हु है, ये इस्लाम के दूसरे खलीफा सैयदना फारूक आजम रदी अल्लाहु अन्हु की जब शहादत हुई तो मुसलमानों की कसरत राय से, मेजोरिटी से आप खलीफा मुकर्रर हुए और 12 साल तक आप खलीफा रहे। 18 जुल्हिज्जा 35 हिजरी 40 दिन भूखे प्यासे रहकर निहायत मजलूमियत के साथ शहीद किए गए। तो ये जो आयत मुबारक मैंने तिलावत की तो इसमें खुसूसियत के साथ तीन क्वालिटीज बयान हुई हैं उस्मान गनी रजी अल्लाह उनकी। अल्लाह पाक कुरान पाक में इरशाद फरमाता है कि क्या वो शख्स जो सजदे और कयाम की हालत में रात के औकात फरमा बरदारी में गुजारता है, आखिरत से डरता है और अपने रब की रहमत से उम्मीद लगा रखता है। तो पहली क्वालिटी जो बयान हुई वो ये कि रात को इबादत करने वाले थे उस्मान गनी रजी अल्लाह अन्हु, ये रात को इबादत करने वाले थे। और ये अल्लाह करे हमें ये नेमत नसीब हो जाए कि इन बुजुर्गों ने जो अपनी जिंदगी गुजारी तो इनकी जो सीरत है, इनकी जो हिस्ट्री है, इनकी जो लाइफ है, इसको जब हम स्टडी करें तो देखें कि इन्होंने किस तरह रब को राजी किया, इनके अंदाज क्या होते थे। तो उस्मान गनी रजी अल्लाह अन्हु ये रात को इबादत करते थे, बहुत सजदे करने वाले और नमाजें पढ़ने वाले। मुसन्नफ इब्ने अबी शैबा की रिवायत में है कि मुसलमानों के तीसरे खलीफा उस्मान गनी रजी अल्लाह अन्हु का मामूल मुबारक था कि आप हमेशा नफल रोजे रखते, रात के इब्तदाई हिस्से में आराम फरमाकर बाकी रात इबादत में गुजारा करते थे। यानी डिस्ट्रीब्यूशन थी, अपने औकात की तकसीम थी। और आज हम अपने औकात की जो बेबरकती उसका रोना रोते हैं, यार हमारे पास वक्त नहीं है। वक्त होता है, अपने मोबाइल की कभी स्क्रीन जो शेयर होती है ना, उसको चेक कर लें आप, तो आपको हमें पता चलेगा कि हम अपने मोबाइल पर कहां कहां कितना वक्त गुजारते हैं। यानी किसी कहने वाले ने कहा कि रोजाना बार बार अपने मोबाइल को तो उठाकर चेक करते क्योंकि मैसेज आया नहीं आया, लेकिन अल्लाह पाक का कलाम जो हमारे लिए बहुत बड़ा मैसेज है उसको खोले हुए हमें कितने दिनों का जरा गौर कर ले। तो आपकी जौजा फरमाती है उस्मान गनी रजी अल्लाह अनहु की, हजरत उस्मान गनी रजी अल्लाह अनहु सारी रात इबादत किया करते और आपको कुरान से ऐसी मोहब्बत थी कि एक ही रकअत में पूरा कुरान करीम तिलावत फरमाया करते थे। सैयदना अब्दुल रहमान तीमी रहमतुल्लाह तआला अलैह फरमाते हैं, एक रात में काबा शरीफ के करीब यानी मस्जिद हराम में था, मैंने ईशा की नमाज वहीं अदा की, फिर मकाम इब्राहिम के पास खड़ा हो गया। इतने में मुसलमानों के तीसरे खलीफा अमीरुल मोमिनीन उस्मान गनी रदी अल्लाहु अन्हु तशरीफ लाए और आपने सूरह फातिहा की तिलावत शुरू की। तिलावत करते गए करते गए, यहां तक के आपने पूरा कुरान पाक मुकम्मल फरमाया। यानी उस्मान गनी रदी अल्लाहु अन्हु ये बुलंद शान वाले वो सहाबी हैं जिनकी रातें सजदे और कियाम में अल्लाह पाक की इबादत करते और फरमा बरदारी करते गुजरती। तो काश हमें भी ये सआदत मिले और हम भी रात को इबादत किया करें। यानी ईशा की नमाज पढ़, ये शेड्यूल होता है, ये जो दावत इस्लामी के जो मदनी काफिलों में सफर करते हैं ना, ये आपको वहां मिलेगा। आप मदनी काफिले में सफर करें तो ईशा के बाद एक मखसूस थोड़ा सा टाइम होगा जिसमें रूटीन के मामला होंगे, फिर सुला दिया जाता है, फिर तहज्जुद में उठाया जाता है और तहज्जुद में उठने के बाद जब बंदा नमाज पढ़ता है, उस नमाज के बाद जब दुआ करता है, बाद अवकात उसकी दिल की कैफियात होती है। यानी इसको यूं समझे मदनी चलेंगे नाजरीन कि आज अगर ओवरऑल देखा जाए माशरे में तो परेशानियां हैं, टेंशन है, और इस टेंशन का हल लोग क्या निकालते हैं, कोई शराब पी रहा है, कोई क्लबों में जा रहा है, कोई नशा कर रहा है, कोई नेट पर बैठा हुआ है, कोई न जाने क्या उल्टे सीधे काम कर रहे हैं, ये सब तलाश क्या कर रहे हैं, ये सब तलाश सुकून कर रहे हैं। मगर बदकिस्मती से इस परेशान हाल का अगर दोस्ती शराबी से है तो शराबी दोस्त ने जब इसको परेशान देखा तो अपना ही मामला उसको दे दिया कि तू परेशान है, आ शराब पी, तेरी परेशानी दूर हो जाएगी। कोई नशा हीरोइन जी के साथ बैठना उसने शुरू किया, उसने नशे में लगा दिया, तू नशा कर, तेरी टेंशन दूर हो जाएगी। कोई क्लबों में जाने वाला क्लबों में बुला रहा है कि क्लब में चल, वहां पर बड़ा रिलैक्स हो जाएगा, स्विमिंग कर तो बहुत रिलैक्स हो जाएगा। नहीं मेरे प्यारे इस्लाम भाई, पुराने पाक से रहनुमाई लेते हैं कि अल्लाह पाक के सच्चे कलाम तू हमारी रहनुमाई फरमा कि हमारा दिल जो बेचैन है, हमारे जो सुकून नहीं है, हमें जो परेशानियां हैं, हमें जो टेंशन है, आखिर ये सुकून कहां मिलेगा। जब कुरान से रहनुमाई लेते हैं तो रब ताला का इरशाद मिलता है, अला बिज़िक्रिल्लाह तत्मइन्नुल कुलूब, कि अल्लाह का जिक्र इसमें दिलों का चैन है। तो मेरे प्यारे इस्लाम भाई, जो बाद कदम जो मदनी बहार सुनते हैं कि ये जो शख्स ईद की नमाज नहीं पढ़ता था, ये जनाब ताज्जुद गुजार बन गया मदनी काफले में जाकर, ये जनाब जो माँ बाप का नाफरमान था, ये दावत इस्लामी के दीनी माहौल में आकर जनाब ये माँ बाप का फरमा बरदार बन गया, ये जो कल तक बेहयाई के काम करता था आज ये हया वाला बन गया, ये क्यों बन गया, इसको आखिर ये लज्जत कैसे मिली है। ये नेक लोगों की सोहबत में आकर जब बैठा, जब इज्तिमा में आया और यहां जब अल्लाहु अल्लाहु का जिक्र हुआ, जब रब ताला का जिक्र बुलंद हुआ, जब उसके कल्ब ने जरबे लगाई, जब वो मदनी काफले का मुसाफिर बना और आशिकान रसूल के साथ जब उसने वक्त गुजारा, उसके दिल की सदा बुलंद हुई है, उसके दिल में वो कैफियत पैदा हुई कि हाँ मैं इसी चीज की तो तलाश कर रहा था, मैं सुकून तलाश कर रहा था, मैं टेंशन से नजात चाह रहा था, मैं चाहता था कि मुझे रब ताला के जिक्र की लज्जत मिले, मैं चाहता था कि मुझे सजदों की लज्जत मिले, मैं चाहता था कि मेरा दिल, मेरी जिस्म अल्लाह पाक की इबादत में मेरा साथ दे, तो ये फिर दीनी माहौल बन जाता है। तो दावत इस्लामी के मदनी काफिलों में सफर यह हमें एक रूटीन सिखाता है कि आप रोजाना को रूटीन बनाएं, ईशा के बाद जल्द सो जाएं और फिर तहज्जुद में उठें, दो रकत कम से कम नमाज तहज्जुद की अदा करें, और दो वज़ाइफ पढ़ाए जाते हैं, 70 मरतबा इस्तगफार, 166 मरतबा ला इलाहा इल्लल्लाह, 313 मरतबा दुरूद पाक, हस्वे तौफीक के कुरान की तिलावत करें, हाथ उठाकर दुआ तो करें, दुआ तो करें, रब की बारगाह में हाथ उठाएं तो सही, गिड़गिड़ाएं तो सही, अपनी परेशानियों का हाल बयान तो करें, अपने रब की बारगाह में रिक्वेस्ट तो करें, इल्तिजाएं तो करें कि मौला अपने इस कमजोर और नातवां बंदे पर रहम फरमा, मेरी मुश्किलात को दूर फरमा। देखिए कैसे असबाब बनते हैं, किस तरह ये रूहानियत मिलती है। तो दुआ करें कि या अल्लाह उस्मान गनी के उन सजदों का वास्ता हमें भी सजदों की लज्जत नसीब फरमा, उस्मान गनी की उस तिलावत कुरान का वास्ता जो रात में किया करते थे हमें भी कुरान की तिलावत का शौक अता फरमा, हम भी रातों को इबादत किया करें। तो नमाज ईशा पढ़कर कोशिश करके कुछ ना कुछ नवाफिल पढ़ने की आदत डालें, कुरान की तिलावत करें, जिक्र अस्कार करें, और फिर रब ताला की बारगाह में दुआ करें इंशाल्लाह। अमीर रसूल फरमाते हैं कि कम से कम इतना तो होना हमारा कि नमाज ईशा बा जमात और फजर भी नमाज बा जमात अदा करें। तो प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने भी रात में इबादत करने की तरगीब इरशाद फरमाई है, इरशाद हुआ ए लोगो सलाम को आम करो, सलाम को आम करो, लोगों को खाना खिलाओ, और जब लोग सो रहे हो नमाज पढ़ो, तुम सलामती से जन्नत में दाखिल हो जाओगे। एक हदीस पाक में है, मेरी उम्मत के ज्यादा शरफ वाले लोग अहले कुरान और असहाबुल लैल यानी रात को इबादत करने वाले हैं। एक हदीस पाक में है, वो दो रकातें जिन्हें बंदा रात के दरमियान में अदा करता है उसके लिए दुनिया और माफीहा, दुनिया और जो कुछ इसमें इससे बेहतर है, अगर मैं अपनी उम्मत पर इसे मुश्किल ख्याल ना करता तो उन पर फर्ज कर देता। तो रात की इबादत का मामूल मेरे प्यारे प्यारे इस्लामी भाइयों, कि हमारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की मुबारक सुन्नत है। साबी रसूल हजरत अबू हुरैरा रदी अल्लाह अन्हु रिवायत करते हैं कि अल्लाह पाक के आखिरी नबी रसूल हाशमी मक्की मदनी मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम रोजे रखते और इतनी कसरत से नमाजें पढ़ते कि आपके मुबारक पाँव पर सूजन आ जाती है। उम्मुल मोमिनीन सईदा आयशा सिद्दीका तय्यबा ताहिरा आबिदा जाहिदा मुफ्तिया रदी अल्लाह अन्हा फरमाती हैं, सरकार आली वकार मक्की मदनी ताजदार सल्लल्लाहु अलैहि वसल्लम क़ियामुल लैल यानी रात की नफल नमाज हरगिज ना छोड़ते। और उम्मुल मोमिनीन सैयदतना उम्मे सलेमा रदी अल्लाह अन्हा की रिवायत के मुताबिक आप सल्लल्लाहु अलैहि वसल्लम का मामूल मुबारक ये था कि रात को नमाज अदा फरमाते, फिर जितनी देर नमाज अदा की इतनी देर आराम फरमाते, फिर उठते और जितनी देर आराम किया उतनी देर नमाज अदा फरमाते, फिर नमाज पढ़ने की मिकदार आराम फरमाते, यूं ही करते रहते यहां तक के फजर का वक्त शुरू हो जाता। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, ये कुरान और नमाज, कुरान और नमाज, इससे रिश्ता जोड़ें, इससे मोहब्बत करें, कुरान से मोहब्बत करें, कुरान की तिलावत से मोहब्बत करें, कि ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का मामूल और सहाबा किराम अलैहिम रिदवान का मामूल, बल्कि यहां तक उलमा ने इसको लिखा है कि एक सहाबी रदी अल्लाह अन्हु का कौल है, हजरत सईदना अब्दुल्ला बिन मसूद रदी अल्लाह अन्हु फरमाते हैं, जिसे ये जानना पसंद हो कि वो अल्लाह पाक और उसके रसूल से मोहब्बत करता है, दावा तो हम सब करते हैं ना, اب صحابی رسول پیمانہ دے رہے ہیں, پیمانہ دے رہے ہیں کہ ہم دیکھیں محبت کا دعویٰ تو کر رہے ہیں. فرماتے ہیں جسے یہ جاننا پسند ہو کہ وہ اللہ اور اس کے رسول سے محبت کرتا ہے تو وہ دیکھے کہ اگر وہ قرآن سے محبت کرتا ہے یعنی اس کی تلاوت کرتا ہے, اس پر عمل کرتا ہے, تو وہ اللہ اور اس کے رسول سے بھی محبت کرتا ہے. ہم دیکھیں ہم قرآن سے کتنی محبت کرتے ہیں, قرآن پڑھنا نہیں آتا تو منہ میں نے جیسے دانت دکھا کر جی جی مجھے تو پڑھنا نہیں آتا. ارے تم نے دنیا کی ڈگریاں حاصل کر لی تو دنیا کی لینگویجز سیکھ رہے ہو, آپ سوچو یار آپ کو قرآن پڑھنا نہیں آتا, آپ کیسے مسلمان ہیں, دیکھ کر بھی قرآن پڑھنا نہیں آتا اور پھر نہیں سیکھا. اب سیکھنا شروع تو کریں نا, آپ کی دعوت اسلامی آپ کے ساتھ ہے. ارے موبائل پر اپلیکیشن بنا دیا آپ کو, اب آپ سوچیں یار, پہلے ہم کہتے تھے چلے جی آئے ہم آپ کو پڑھا دیتے, اب کوئی کہتا ہے یار جی میں ٹائم نہیں نکال سکتا, چلیں آپ بتائیں ہم آپ کے پاس آ جاتے ہیں پڑھانے کے لیے, نہیں جی مجھے سب کے سامنے پڑھنے میں شرم آتی ہے, چلے جی اب آپ کو فون پہ پڑھا دیں گے, فون پہ پڑھ لیں اس سے بھی جان چھوڑائی, اب آپ کو تو موبائل پہ اپلیکیشن بنا دی بھائی, موبائل اپلیکیشن ڈاؤن لوڈ کریں خود ہی استاد بن جائے گا موبائل, کوئی پڑھا دے گا آپ کو, کریں تو صحیح. دعوت اسلامی نے شعبے قائم کیے, جی ہاں اس کی قدر جاننی ہو تو چلیں ذرا دوسرے ملکوں میں, دیکھیں کس طرح سے دونوں ہاتھ اٹھا اٹھا کر امیر علیہ سنت کے لیے دعائیں کرتے ہیں کہ اللہ پاک ان کو سلامت رکھے جنہوں نے دعوت اسلامی بنائی ہے. یہ دعوت اسلامی کا دینی کام کرنے کے مبلغین ہمارے ملکوں میں آ گئے, انہوں نے مدرسے پڑھائے, انہوں نے بچیوں کے مدارس قائم کیے, انہوں نے ہمارے خاندان میں حافظ بنا دیے, انہوں نے ہماری بچیوں کو عالمہ بنا دیا. یہ دعوت اسلامی والوں کو اللہ پاک سلامت رکھے, یہ دعائیں کرتے ہیں. یہ قرآن سے محبت اگر ہے اور ہونی چاہیے, اور کیوں نہ ہو میرے پیارے اسلام بھائیو. سبحان اللہ, سیدنا ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ جس گھر میں قرآن پڑھا جاتا ہے وہ اپنے رہنے والوں پر کشادہ ہو جاتا ہے. اللہ کو برکت کیسی ہوتی ہے, رہنے والوں میں کشادہ ہو جاتا ہے, اس کی بھلائی کثیر ہوتی ہے, اس میں فرشتے حاضر ہوتے ہیں, شیاطین اس سے نکل جاتے ہیں. اور جس گھر میں قرآن نہیں پڑھا جاتا وہ اپنے رہنے والوں پر تنگ ہو جاتا ہے, اس کی بھلائی کم ہو جاتی ہے, اس سے فرشتے نکل جاتے ہیں اور شیاطین آ جاتے ہیں. اپنے گھر کو قرآن کے نور سے پر نور کیجئے, قرآن کی تلاوت کیجئے, قرآن کی تلاوت کے بزرگوں کے واقعات ہیں. ایک جگہ پڑھا تھا, تین بھائی تھے, تین بھائی اور ان کی والدہ, انہوں نے رات کو چار حصوں میں تقسیم کیا. مثال اگر رات بارہ گھنٹے کی ہے تو تین تین گھنٹے بھائی قرآن پڑھتے تھے, ایک بھائی قرآن پڑھتے پھر تین گھنٹے دوسرے بھائی, پھر تین گھنٹے تیسرے بھائی, پھر چوتھے بھائی, پھر والدہ. والدہ کا انتقال ہو گیا, اب تینوں بھائیوں نے چار چار گھنٹے کر لیے. ایک بھائی کا انتقال ہو گیا, دو بھائیوں نے چھ چھ گھنٹے کر لیے. تیسرے بھائی کا بھی انتقال ہو گیا تو وہ اکیلا بھائی رات میں پورا قرآن پڑھتا تھا. یہ گھرانے کیا آج نہیں ہو سکتا؟ یہ ہو سکتا ہے. دعا کریں گے یا اللہ ہمیں شوق عطا فرما, ہماری مشکلات ہیں نا, اس قرآن سے محبت کریں. یہ قرآن کس طرح سے مشکلات کو آسان کرتا ہے, علماء کرام نے جو قرآن کے فضائل پر بیانات لکھے ہیں فرمایا کہ سورہ فاتحہ الحمد شریف جو سو مرتبہ پڑھ کر دعا مانگے اللہ پاک اس کی دعا قبول فرمائے گا. ہر نماز میں پڑھتے ہیں نا, سو مرتبہ سورہ فاتحہ پڑھ کر دعا کریں آپ کی دعا قبول ہوگی. سورہ بقرہ جس گھر میں پڑھی جائے تو اس کی تلاوت سے شیطان بھاگ جاتا ہے. آیت الکرسی اللہ لا الہ الا ہو الحی القیوم, علماء لکھتے ہیں کہ پڑھنے سے محتاجی یہ تنگ دستی جو ہوتی ہے نا یہ دور ہو جاتی ہے. والدین کی قبر پر ہر جمعہ سورہ یاسین کی تلاوت کرنے سے اس کے حروف کی تعداد کے برابر ان کے گناہ بخش دیے جاتے ہیں. سورہ دخان پڑھنے سے مشکل دور ہو جاتی ہے. جو قریب المرگ ہو جیسے نزا کا عالم ہوتا ہے تو اس کے پاس سورۃ الجاثیہ دم کرنے سے اس کا خاتمہ بالخیر ہوگا. اور سورہ حجرات کا پڑھنا اور دم کر کے پینا گھر میں خیر و برکت لاتا ہے، جس کے باغ ہیں پھلوں میں کثرت جاتا ہے۔ علماء فرماتے ہیں سورہ قاف پڑھنے سے پھلوں میں اللہ پاک برکت عطا فرماتا ہے، سورہ رحمان 11 مرتبہ جو پڑھے اللہ پاک اس کے مقاصد کو پورا فرماتا ہے، اور سورہ واقعہ سبحان اللہ سورہ واقعہ جو شخص روزانہ پڑھے اس کو کبھی فاقہ نہیں ہوگا۔ ہم اپنے بچوں کے لیے بینک بیلنس بناتے ہیں نا، یار اتنا بینک ہونا چاہیے، اتنے گھر ہونے چاہیے۔ کسی کے بارے میں پڑھا کہ وہ بیمار ہو گئے، تو صحابی رسول ان کی عیادت کے لیے آئے تھے، خلیفہ تھے، اور ان سے جب ان کی کیفیت دیکھی تو کہا کہ اگر آپ کہیں تو کچھ بیت المال سے آپ کا وظیفہ مقرر کر دیا جائے۔ فرمانے لگے کہ مجھے اس کی حاجت نہیں ہے۔ کہا آپ کے دنیا سے جانے کے بعد آپ کی اولاد کو کام آئے گا؟ تو کہا کہ مجھے اپنے بچوں کا غم نہیں ہے، اس لیے کہ میں نے اپنے بچوں کو تاکید کر دی ہے کہ وہ روزانہ سورہ واقعہ پڑھ لیا کرے، کہ اللہ کے نبی کا یہ فرمان میں نے سنا ہے کہ جو رات میں سورہ واقعہ پڑھے گا کبھی تنگ دست نہیں ہوگا۔ یہ اپنے بچوں کو یہ سکھاتے تھے، قرآن پڑھنا سکھاتے تھے۔ پھر سورہ ملک تبارک الذی بیدہ الملک، جو روزانہ رات کو پڑھنے پڑے عذاب قبر سے محفوظ ہوگا۔ سورہ مزمل 11 بار پڑھنے سے ہر مشکل آسان ہو جاتی ہے۔ سورہ مدثر کو پڑھ کر حفظ قرآن کی دعا مانگنے سے قرآن کریم کا یاد کرنا آسان ہو جاتا ہے، سبحان اللہ۔ سورۃ الدحا پڑھنے سے بھاگا ہوا آدمی واپس آ جائے گا۔ سورہ الم نشرح جس مال پر پڑھ دیا جائے اس میں خوب برکت ہوگی۔ سورۃ التین 3 مرتبہ پڑھنے سے اخلاق و کردار بہترین ہوتے ہیں۔ سورہ تکاثر 300 بار پڑھنے سے بہت جلد قرض اتر جاتا ہے، اور سورہ کوثر کی تلاوت کرنے سے بے اولاد صاحب اولاد ہو جاتا ہے۔ تو قرآن پاک کی سورتوں کو بہت فضائل ہیں۔ قرآن سے محبت، قرآن سے محبت، اور پھر اللہ کے نبی صلی اللہ علیہ وسلم کی یہ پیاری پیاری سنت ہے۔ تو ہم اگر دیکھتے ہیں تو ان افراد کی بھی گھر کی کفالت ہوتی تھی، کہ کاروبار بھی کرتے تھے، گھر کے معاملات بھی دیکھتے تھے، اولاد بھی تھی ان کی، تو یہ کیلکولیشن ہوتی تھی نا پوری۔ تو ہم بھی اپنا روٹین بنائیں، روٹین بنائیں، اور اللہ توفیق دے کہ ہم مطلب اس معاملے میں کوئی بڑا اسٹیپ بھی لیں۔ بعض لوگ کہتے ہیں یار ہمارے یہاں مدرسہ نہیں ہے، ہمارے یہاں مسجد نہیں ہے، تو بنائیں نا بھائی، دعوت اسلامی آپ کے ساتھ ہے، آپ ہمت تو کریں، آپ حوصلہ تو کریں، آگے تو بڑھیں، اللہ کی بارگاہ میں ہاتھ اٹھا کر دعا تو کریں کہ اللہ پاک، یا اللہ پاک ہم تیرے دین کے کام کو بڑھانا چاہتے ہیں، دعوت اسلامی کے دینی ماحول سے وابستہ ہو تو جائیں، اس نیکی کی دعوت کے عظیم کام کو آگے بڑھانے میں ہم سب کی ضرورت ہے، سب کی ضرورت ہے۔ ہم دیکھتے ہیں کہ فلاں شخص آتا ہے، درس دیتا ہے اور چلا جاتا ہے، اب اگر وہ کسی دن نہیں آئے تو درس ہی نہیں ہوا، تو بھائی آپ بھی تو آگے بڑھیں نا، آپ بھی آگے بڑھیں۔ ہمارے علاقے میں اعلان ہو رہا ہے کہ بھائی مسجد بنانی ہے، مسجد بنانی ہے، تو ہم سب مل کر ہی چندہ کریں گے نا، ہم مل کر ہی اس کام کو آگے بڑھائیں گے۔ تو جہاں جہاں دعوت اسلامی کے دینی مدنی قافلے رائے خدا میں سفر کرتے آپ کو نظر آئے، آپ ان کے ساتھ تعاون کریں، ان کے ساتھ شانہ بشانہ، جی ہاں، کندھے سے کندھا ملا کر شامل ہو جائیں، تاکہ دین کے اس عظیم کام کو ہم آگے بڑھا سکیں۔ شیطان نے بہت برا حال کیا ہے مسلمانوں کا، جی ہاں، مسلمان کہلانے والے ان کی اولاد کو اسلام کی تعلیمات نہیں ہے، اس تعلیمات کو عام کرنا ہے دنیا بھر کے مسلمانوں کو، چاہے وہ کسی لینگویج میں ہیں، ہمیں آگے بڑھ رہا ہے، اور ان مسلمانوں کو دین کی تعلیم سے بہراور کرنا ہے، ان کے بچوں کو دین کی تعلیم دلانی ہے، تاکہ معاشرہ جو ہے یہ اسلامی معاشرہ تشکیل ہو۔ میرے پیارے پیارے اسلامی بھائیوں، اس کے لیے وقت نکالیں، کیونکہ پیسہ کمانا ہے تو وقت ہی وقت ہے، پیسہ کمانا ہو تو وقت ہی وقت ہے۔ سفر کرنا آسان ہے ہمارا، ایک مہینہ کیا، ایک ایک سال، دو دو سال، دس دس سال کے لیے ہم گھر سے دور رہنے کے لیے تیار ہیں، لیکن دین کے کام کے لیے آج وقت نکالنا مشکل ہے۔ میرے پیارے پیارے اسلامی بھائیوں، اللہ پاک ہمیں دین کے کاموں میں بڑھ چڑھ کر حصہ لینے کی توفیق عطا فرمائے. آپ کے علاقے سے میں اجتماع نہیں ہوتا, جہاں ہوتا ہے تو اپنے علاقے سے اسلامی بھائی کو جمع کرے, گاڑی میں بٹھائیں اور ان کو اس اجتماع میں لے جائیں. انشاءاللہ اس طرح سے ہی دین کے کام کو آگے بڑھے گا اور آخرت کی بہتری کی کوئی سامان بنے گا. جی ہاں, عثمان غنی رضی اللہ عنہ کا جو دوسرا وصف بیان ہوا نا, وہ کیا تھا؟ یحذر الآخرہ, کہ آخرت سے ڈرتا ہے. یعنی عثمان غنی رضی اللہ عنہ اتنی عبادت کرتے تھے, قرآن کی تلاوت کرتے تھے, سخاوتیں کرتے تھے, جنت کی بشارت پاتے تھے, لیکن اس کے باوجود آخرت سے ڈرا کرتے تھے. علماء فرماتے ہیں کہ عثمان غنی رضی اللہ عنہ ایسے خوف خدا والے تھے کہ جب کسی قبر کے پاس کھڑے ہوتے تو اتنا روتے کہ آنسوؤں سے آپ کی داڑھی تر ہو جاتی تھی. ایک مرتبہ خوف خدا کے غلبے کے سبب فرمایا, اگر مجھے جنت و دوزخ کے درمیان کھڑا کر دیا جائے اور مجھے یہ معلوم نہ ہو کہ مجھے جنت میں جانے کا حکم ہوگا یا جہنم کی طرف بھیج دیا جائے گا, اس وقت میں یہ پسند کروں گا کہ وہیں راکھ ہو جاؤں. اللہ اللہ, پیارے پیارے بھائیو, عثمان غنی رضی اللہ عنہ یہ آخرت کے بارے میں کیسا ڈرا کرتے تھے کہ جنتی, قطعی جنتی, ہر صحابی نبی جنتی جنتی. اور عثمان غنی تو وہ خوش نصیبوں میں سے ہیں جن کو ایک بار نہیں, کئی بار اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے جنتی ہونے کی بشارت عطا فرمائی, لیکن آپ نے خوف خدا کے سبب یہی فرمایا کہ کہیں ایسا نہ ہو کہ مجھے جنت کے بجائے جہنم میں جانے کا حکم دے دیا جائے, اس لیے میں پسند کروں گا کہ جنت و دوزخ کے درمیان ہی ڈھیر ہو جاؤں. اور پھر جن کو خوف خدا ہوتا ہے نا, جن کو خوف خدا ہوتا ہے, آج ہم کہتے ہیں, کہنے کو کہہ جاتے ہیں, یار دعا کرے یار میں نیک بننا چاہتا ہوں, آپ دعا کریں میں نیک بن جاؤں, میں گناہوں سے بچنا چاہتا ہوں, آپ دعا کریں. کوشش بھی تو کرو بھائی. جیسے ایک نوجوان کسی بزرگ کے پاس آیا اور کہنے لگا کہ حضور میں بازار میں ہوتا ہوں اور آپ کی اکثر میں نے نصیحتیں سنی, آپ کہتے ہیں کہ بھائی بے پردہ عورتوں کی طرف نظر نہ کرو, نظریں جھکا کر رکھو, نظریں جھکا کر رکھو. تو حضور مجھ سے یہ ہوتا نہیں ہے, بازار میں کیسے نگاہیں بچائیں, نگاہیں کیسے نیچی رکھے, مجھے اس کا کوئی آپ آسان سا حل دے دیجئے. بزرگ نے فرمایا کہ آسان سا حل چاہیے کہاں, کہ چلو وہ حل تو میں دیتا ہوں, مجھے میرا ایک کام کر دو. جی فرمائے, کہ یہ دودھ کا پیالہ ہے یہ بازار کے اس طرف جو وہ فلاں بزرگ ہے نا ان تک ذرا پہنچا دو اس کو. کہا ان تک پہنچا دوں گا تو آپ علاج بتا دیں گے؟ کہا ہاں ہاں میں علاج بتا دوں گا. کہا کوئی مسئلہ نہیں, ابھی بھیج دیتا ہوں. کہ دیکھو اس میں سے کوئی قطرہ گرنا نہیں چاہیے. کہا حضور آپ بالکل بے فکر رہیں, ایک قطرہ بھی نہیں گرے گا. اچھا چلو ٹھیک ہے, دو آدمی ساتھ کر دیتا ہوں, اگر تم نے قطرہ گرایا تو بھرے بازار میں تمہیں دو جوتے ماریں گے. کہا حضور بالکل آپ ساتھ کر دیں, فکر نہیں کریں. اب اس نے پیالہ لیا اور بالکل پیالے کی طرح نظر کرتے 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 یہ بازار میں اس طرف پہنچ گیا, بزرگ تک پیالہ پہنچا دیا. اب دوڑتا ہوا واپس آیا اور بزرگ کے پاس آ کر کہنے کا کہ حضرت آپ نے جو کام کہا تھا وہ میں نے پورا کر دیا, آپ کا یہ دودھ کا پیالہ میں نے فلاں بزرگ تک پہنچا دیا. کہا قطرہ گرا تو نہیں؟ کہا حضرت کیسے گرتا, میں نے نظر ہٹائی نہیں اس کے اوپر سے, بالکل اسی کی طرف دیکھ دیکھ کر ہی گیا. اور پھر آپ نے دو آدمی بھی تو رکھے تھے, پتا تھا قطرہ گرے گا تو سر عام پٹائی ہو جائے گی. اب آپ جلدی سے مجھے علاج بتا دیجئے. ان بزرگ نے فرمایا کہ اچھا یہ بتاؤ کہ بازار میں کتنی عورتوں پہ نظر پڑی؟ کہا حضرت عورت پہ کیا نظر پڑنی تھی, میں تو دودھ کے پیالے سے ہی نظر نہیں ہٹائی, قطرہ نہ گرے تاکہ مارنا پڑے. بزرگ نے فرمایا بیٹا یہی اس کا علاج ہے, یہی اس کا علاج ہے کہ جس طرح تمہیں خوف تھا کہ اس بازار میں اگر میں نے ذرا سا قطرہ گرایا تو مجھے اس بھرے بازار میں سزا ملے گی, تو جس دن اپنے دل میں یہ سنبھالو گے بات کو कि अगर मैंने अपनी आंखों को हराम से पुर किया, आखिरत का अजाब होगा, जहन्नम की सजा हो जाएगी अगर रब ताला नाराज हुआ तो। अगर जिस दिन ये जहन में बैठ जाता ना प्यारे साहब भाइयों, तो फिर नेक बनना मुश्किल नहीं होता है। इंसान अपना टारगेट बनाता है कि मुझे इस दुनिया की रंगीनियों से क्या लेना, मुझे तो जन्नत में जाना है, है? मैं दुनिया के मेले झमेलों को क्या देखूं, मैं तो जन्नत में आका के कदमों में रहना चाहता हूं। ये दुनिया तो मुख्तसर सी जिंदगी है, एक पल में इधर से उधर है, कितनी बेतबार है दुनिया, जिंदगी नाम रख दिया किसने, मौत का इंतजार है दुनिया। ये दुनिया तो बेवफा है, अचानक दुनिया से बंदा चला जाता है, तो हमने भी दुनिया से जाना है। लेकिन दुनिया से जाने के बाद क्या होगा, कब्र है। अगर अल्लाह की फरमा बरदारी की है, उसके महबूब सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर अमल किया है, तो फिर ये कब्र जो बज़ाहिर मिट्टी का ढेर है, उलमा फरमाते हैं मिट्टी का ढेर जन्नत का बाग बना दी जाएगी। और अगर नाफरमानियां की हैं, नमाजें कजा की हैं, वालिदैन को सताया है, हराम कमाया है, लोगों पर जुल्म किया है, बदनिगाहियां की हैं, झूठ बोला है, धोखा दिया है, फ्रॉड किया है, और इस पर अल्लाह पाक नाराज हो गया, तो ये कब्र जो है वो जहन्नम का गढ़ा बना दी जाएगी। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, इसलिए इन बुजुर्गों का अंदाज जिंदगी हम सुन रहे हैं कि कैसे जिंदगी गुजारते थे। उस्मान गनी रजी अल्लाह अन्हु की इतनी बड़ी शान, कैसे डरने वाले थे। एक मरतबा आपने अपने गुलाम से फरमाया कि मैंने एक मरतबा तुम्हारा कान मरोड़ा था, इसलिए तुम मुझसे इसका बदला ले लो। हैं गुलाम, गुलाम का किसी बात पर कान मरोड़ा तो गुलाम से कह रहे हैं कि तुम बदला ले लो। यानी ऐसा सेठ देखा है जो अपने मुलाजिम से माफी मांगता हो और खुले दिल से ऑफर करता हो कि तुम भी आकर अपना बदला ले लो। यहां तो जरा सा कुछ ओहदा मिला, जरा सा कोई मनसब मिला, जरा सा कुछ माल मिला तो हमारी तो टोर चेंज हो जाती है। जी हाँ, ये घर में जो मुझे अगर खवातीन भी सुन रही है वो भी देखे अपनी काम वालियों पर वो किस तरह की लैंग्वेज इस्तेमाल करती हैं। आप चंद हजार रुपए इनको तनख्वाह देती है ना, लेकिन अपनी जबान से तकलीफ क्यों पहुंचाती हैं? क्या जबान से तकलीफ नहीं पहुंचती हमें, हमारे मुलाजिमों को? जरा सा अगर वो काम गलत कर ले तो क्या हमारा सलूक होता है, हमारा बिहेव कैसा होता है, हमें गुस्सा कैसा आता है? बल्कि बास ऐसे तो जब अपने मुलाजमीन को मारते हैं, बाल पकड़कर पीठ पर जो हाथ में आया उसको उठाकर फेंक दिया, तो कहीं ऐसा ना हो कि बजाय मामूली सा नजर आता है कि यार मैंने तो सिर्फ कान ही मरोड़ा था ना, मैंने सिर्फ आंखें ही दिखाई थी ना, मैंने जैसे थोड़ा सा डांटा ही था ना, तो कहीं ऐसा ना हो कि रोजे कयामत ये पकड़ का सबब ना बन जाए। तो अपने मुलाजिम तो क्या दुनियावी लिहाज से आपसे बहुत दर्जे कम मर्तबा भी अगर कोई हो, अगर उससे कोई आपसे गलती हो गई, मुझे माफ कर दीजिए। दुनिया में माफी तलाफी करना आसान है, कयामत के दिन हम फिर माफी तलाफी कर नहीं सकेंगे। क्यों? कि उस वक्त तो बदला दिया जाएगा। बदला कैसे दिया जाएगा? सरकार आला हजरत इमाम अहले सुन्नत फरमाते हैं कि अगर दुनिया में किसी ने किसी के तीन पैसे, तस्वुर नहीं आजकल पैसों का, तीन पैसे दबाए होंगे, कयामत के दिन उसके बदले 700 बार जमात नमाजें देनी पड़ेंगी। अब बताएं, लाखों करोड़ों खा जाते हैं। मेरे प्यारे प्यारे इस्लाम भाइयों, हम अल्लाह से डरे। और फिर एक और वस्त जो उलमा ने लिखा कि रहमत इलाही से बहुत उम्मीद रखने वाले, वह यरजू रहमत रब्बी, और अपने रब की रहमत की उम्मीद लगा रखता है, बहुत उम्मीद रखने वाले। और ये भी अहम वस्त है, अल्लाह पाक की रहमत बहुत बड़ी है। अगर इंसान जो हम जिंदगी गुजारते हैं, जब आंख खुली सवेरा हो, जब तक जान है आए ना, गुनाह हुए ना, अल्लाह की बारगाह में झुके तो सही, गिड़गिड़ाएं तो सही, कि रब ताला कुरान करीम में खुद इरशाद फरमाता है, ला तक़नतु मिन रहमतिल्लाह, अल्लाह की रहमत से मायूस ना होना। हमने गुनाह किए हैं मगर बंदे मौला तेरे हैं, हैं? हम नाफरमान हैं लेकिन बागी नहीं है, मौला तुझ पर ईमान रखते हैं, हमारी खताओं को माफ फरमा, और फिर ऐसी माफी हो कि जिसमें आइंदा ना करने का अहद भी हो। नमाजें कजा हुई हैं, माफी मांगे, या अल्लाह मुझे माफ कर दे, कजा करनी पड़ेगी। जकात अदा नहीं की, या अल्लाह माफ कर दे देर हो गई, जकात अदा करनी पड़ेगी। किसी का हक खाया है, अल्लाह से माफी मांगे, लेकिन उसको उसका हक भी अदा करना है। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, एक नेक और इबादत गुजार अच्छा मुसलमान बनने के लिए जरूरी है कि हम अल्लाह पाक की रहमत से उम्मीद भी रखें और उसकी खुफिया तदबीर, उसके गजब से खौफजदा भी रहें। यानी आज एक दिन दुकान की आमदनी कम होती है, परेशान हो जाते हैं, बीमार हो गए तो मायूसी, कोई परेशानी आई तो मायूसी, कई ऐसे घर होते हैं जिसके घर में प्रॉब्लम्स आती हैं। लेकिन आप सोचें, आप स्टार्ट में क्या थे, 10 साल पहले क्या था, किराए के मकान में रहते थे, आज खाली बिजली का बिल ज्यादा आया, आप टेंशन में आ गए। आज आपकी एक महीने की दुकान की आमदनी कम हो गई, आप मायूस हो गए। अरे पिछले साल आपने तो 10 साल का कमाया है, अब क्यों ना उम्मीद होते हो। परेशानी है, मुश्किल है, लेकिन ये हमेशा के लिए नहीं है, आई है गुजर जाएगी, आई है गुजर जाएगी। कि अगर आपके भाई हैं, आपके शौहर हैं, आपके वालिद हैं, कारोबारी टेंशन में, इनका हौसला बढ़ाए, हिम्मत दिलाए, ये वक्त गुजर जाएगा। है ना, अच्छे वक्त नहीं रहा तो ये बुरा वक्त भी नहीं रहेगा, सब गुजर जाएगा, लेकिन यादें कायम रह जाती हैं। तो बहरहाल, अगर इम्तिहान में कोई नाकामी हो गई, कोई प्रॉब्लम नहीं, दोबारा कोशिश कर ले। अल्लाह पाक हमें अपनी रहमत से उम्मीद लगाए रखने की तौफीक दे, मायूसी से बचाए, और मुसलमानों के तीसरे खलीफा उस्मान गनी रदी अल्लाह अन्हु, अल्लाह इनकी बरकतों से हम सबको माला माल फरमाए। आमीन बिजाए खातम नबीजीन सल्लल्लाहु अलैहि
वसल्लम। मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं।